बालबाटिकाको एउटा अर्को श्रृंखलामा तिमीहरूलाई धेरै धेरै स्वागत छ। प्रत्येक सोमबार बालबाटिका सुन्ने गरेका छौ भने नि कार्यक्रममा के प्रसारण हुन्छ भन्ने कुरा त तिमीहरूलाई थाहा छ नि है। कार्यक्रममा प्रेरणादायी प्रसङ्ग, त्यस्तै गरी गीत अनि कथा सुनाउने गर्छौ। आजको कार्यक्रममा पनि हामीले तिमीहरूका लागि भनेर प्रेरणादायी प्रसङ्ग अन्तर्गत वैज्ञानिक जोहन डाल्टनका बारेमा जानकारी लिएर आएका छौँ। त्यस्तै गरी जङ्गलका राजा शीर्षकको एउटा कथा अनि एउटा बालगीत लिएर आएका छौँ। यी सम्पूर्ण सामग्री सुन्न के गर्नुपर्छ भनेर सोचिरहेका छौ भने नि रेडियो नेपाल सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ। कार्यक्रम बालबाटिकाको सुरुवातमा हामी तिमीहरूका लागि प्रेरणादायी प्रसङ्ग राख्दैछौ वैज्ञानिक जोहन डाल्टनका बारेमा। यसलाई हामीले मुना मासिक बाल प्रकाशनबाट लिएका छौं भने यसलाई लेख्नु भएको छ दाजु राजेशमान केसीले। वैज्ञानिक जोहन डाल्टनको जन्म सन् 1766 सेप्टेम्बर 6 तारिकका दिन बेलायतको क्वेकर भन्ने सहरमा भएको हो। भाइ बहिनीहरू, उनी घर बुनुवा कपडा बुन्ने एकजना मजदुरका छोरा थिए। आफ्ना बाबुबाट प्रारम्भिक शिक्षा हासिल गरेका डाल्टनले 12 वर्षको कलिलो उमेरमा नै आफू जन्मेकै स्थल क्वेकर अवस्थित एक स्कूलमा शिक्षण पेसा शुरू गरेका थिए। साहस, परिश्रम र लगनबाट कहिल्यै नथाक्ने डाल्टन 15 वर्षको उमेर पनि पूरा हुन नपाउँदै सन् 1781 म्यान्चेस्टरको मोस्ले स्ट्रीट स्थित न्यू कलेज नामक एक शिक्षण संस्थामा गणित तथा प्राकृतिक दर्शन शास्त्रको प्राध्यापकका रूपमा सेवा गर्न सफल भएका थिए। यसरी प्राध्यापकका रूपमा सेवा गरेको करिब 6 वर्षपछि सन् 1787 आएर डाल्टनले मौसम विज्ञान सम्बन्धी अध्ययन पनि थालनी गरेका थिए। आफ्नो उमेरको 57 वर्षसम्म अनवरत रूपमा पृथ्वीको वायुमण्डलीय गतिविधि सम्बन्धमा उनले गहन अध्ययन गरेका थिए। यसरी वायुमण्डलीय गतिविधि अध्ययनका क्रममा उनले वायुमण्डलमा उपस्थित विभिन्न ग्यासीय पदार्थहरूको पनि अध्ययन गरेका थिए, जसबाट उनलाई परमाणु सिद्धान्तको प्रतिपादन गर्न समेत सघाउ पुग्न गएको थियो। यसरी परमाणुको संरचना सम्बन्धी सिद्धान्तको प्रतिपादन डाल्टनले सन् 1803 आएर गुणोत्तर अनुपात सम्बन्धी नियमको सूत्रपात पनि गरे। त्यस्तै ग्यासको अध्ययनबाट उनले आंशिक वा अपूर्ण चापको नियम प्रतिपादन गरेका थिए र उनको प्रतिपादित सिद्धान्त अनुसार ग्यासको मिश्रणको कम चाप प्रत्येक स्वतन्त्र ग्यासको आंशिक चापको जोडसँग बराबर हुन्छ र त्यसो त डाल्टन स्वयं रङ खुट्याउन नसक्ने रोगबाट पीडित थिए, तर पनि उनले यस सम्बन्धी रोगको गहन अनुसन्धान समेत गरे। स्मरण रहोस्, परमाणुलाई अटोम भनी नामकरण गर्ने पहिलो वैज्ञानिक पनि डाल्टन नै थिए। वैज्ञानिक डाल्टन अत्यन्तै तीक्ष्ण बुद्धिका प्रतिभाशाली व्यक्ति थिए, तर औपचारिक रूपमा उनले उच्च शिक्षा भने हासिल गरेका थिएनन्। भाइ बहिनीहरू, औपचारिक शिक्षाको अभावमा पनि आफ्नो स्वाध्ययनप्रतिको समर्पण, लगनशीलता र गहन चिन्तन मननका कारण उनी जलवायु विज्ञानका विशेषज्ञ समेत बन्न पुगेका थिए। डाल्टनले रसायन शास्त्री एवं भौतिक शास्त्रीका रूपमा पनि विज्ञानको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन्। उनको विलक्षण प्रतिभा र व्यवहारिक चिन्तनका कारण 27 वर्षको युवा अवस्थामा नै अक्सफोर्ड विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। भाइ बहिनीहरू, त्यति मात्र नभई सन् 1804 र सन् 1809 गरी दुई पटकसम्म उनलाई बेलायतको रोयल इन्स्टिच्युट अफ लन्डनले विशेष प्रवचन दिन प्रमुख स्रोत व्यक्तिका रूपमा समेत निम्त्याएको थियो। त्यसै गरी उनलाई सन् 1822 प्राज्ञिक सदस्यता प्रदान गरी स्वर्ण पदकद्वारा विभूषित समेत गरिएको थियो। भाइ बहिनीहरू, र सबैभन्दा महत्वपूर्ण कुरा, उनलाई सन् 1830 1920 फ्रेन्च एकेडेमी अफ साइन्सेजले विश्वका 8 महान वैज्ञानिकहरूमध्ये एक प्रमुख वैज्ञानिकका रूपमा समेत विशेष सम्मान गरेको थियो। वैज्ञानिक डाल्टन आजीवन अविवाहित नै रहे। उनी आफ्नो वैज्ञानिक अध्ययन अनुसन्धानमा यति तल्लीन रहन पुगेकी उनले आफ्नै विवाहको सम्बन्धमा पनि सोच्न भ्याएनन्। आफ्ना साथीभाइहरूले विवाहको कुरा कोट्याउँदा उनी ठट्टै ठट्टामा यस्तो उत्तर दिने गर्थे रे, मेरो सिङ्गो टाउको त्रिभुजहरू, रासायनिक प्रक्रियाहरू र विद्युतीय प्रयोगहरूले भरिएको छ, त्यसैले विवाह सम्बन्धी बकमफुसे कुरा सुन्ने मलाई फुर्सद नै छैन। डाल्टन सदैव आफूलाई अस्तित्वविहीन सामान्य मानवका रूपमा लिने गर्दथे, तर यथार्थमा भने उनी अत्यन्त जेहेन्दार र प्रतिभाशाली व्यक्ति थिए। यस्ता प्रतिभाशाली वैज्ञानिकको मृत्यु सन् 1844 जुलाई 27 तारिकका दिन बेलायतको म्यान्चेस्टरमा भएको हो। भाइ बहिनीहरू, यो त भयो प्रेरणादायी प्रसङ्ग अन्तर्गत वैज्ञानिक जोहन डाल्टनका बारेमा तिमीहरूलाई सामग्री सुनायो। अब पालो भएको छ एउटा सुमधुर गीत सुनाउने।
हाम्रा भाइ बहिनीको मुखै हसिनो, हाम्रा भाइ बहिनीको मुखै हसिनो, हाम्रा भाइ बहिनीको मुखै हसिनो, हाम्रा भाइ बहिनीको मुखै हसिनो। तोते गरी बोल्ने पढ्ने भाषै रसिनो, तोते गरी बोल्ने पढ्ने भाषै रसिनो, हाम्रा भाइ बहिनीको मुखै हसिनो, हाम्रा भाइ बहिनीको मुखै हसिनो। चिनी जोडा घटाउ पानी जान्न थाले, भन्दै रम्दै विचार गर्दै टिमी टिमी पर्दै, भन्दै रम्दै विचार गर्दै टिमी टिमी पर्दै।
Thank you.
गीतपछि वनका राजा शीर्षकको कथा तिमीहरूलाई सुनाउँदैछौ। एउटा वनका राजा शेरसिंहको मृत्युसँगै सिंहको शासन समाप्त भयो, किनकि त्यहाँ राजा बन्न लायक अर्को सिंह नै थिएन भाइ बहिनीहरू, जसले गर्दा जंगलमा अराजकता पैदा भयो। जंगली समाज अस्तव्यस्त हुन पुग्यो, चारैतिर अशान्ति र मारकाट चल्न थाल्यो। अराजकताका कारण जंगलका जनावरलाई बाँच्नै मुस्किल पर्न थाल्यो। सिंह राजा छौंजेल जंगलमा सुख शान्ति र अमन चैन थियो, जंगली समाज स्वच्छ पनि थियो। त्यस्तै अन्यल बीच एक बुद्धिमान खरायोले जनावरहरूलाई एउटा सुझाव दियो, भाइ बहिनीहरू अब हामीले निर्वाचन मार्फत नयाँ राजा चयन गर्दा कसो होला, यसो गर्दा सबैले आफ्नो राजा चयन गर्ने मौका पनि पाउँछन्, जसले सबैभन्दा बढी मत पाउँछ नि हो उही राजा बन्छ। खरायोको सुझाव सबैले मन पराए। दोस्रो दिन खरायोको सुझाव अनुसार मतदान सुरु भयो। दिनभरिमा मतदान सकियो, भोलिपल्ट मतगणना सुरु भयो। मतगणनामा मोटु हात्ती सबैभन्दा बढी मत हासिल गर्न सफल भयो भाइ बहिनीहरू। उसैलाई विजयी घोषित गरी राजा बनाइयो। जंगलको राजा अब मोटु हात्ती भयो। मोटु हात्ती विजय भएको देख्दा धेरै जसो जनावरहरू छक्क पनि परे, किनकि त्यो हात्ती आफ्नै काम पनि राम्ररी गर्दैनथ्यो। यही अन्यल बीच पंक्षीराज गरुडले सबै पशु पंक्षीहरूलाई सम्बोधन गर्दै भने, हाम्रा नयाँ राजा जहिले विभिन्न रुखका हाँगा भाँचेर आफ्नो पेट भर्थे, तर पिपलको रुखमा रहेको गुँडमा मेरा अण्डाहरू देखेपछि उनले रुखलाई छुँदा पनि छोएनन्। उनले यसै गरी पंक्षीहरूलाई बचाएका छन्। त्यसैले उनको यो दयालु भावनाको कदर गर्दै हामी पंक्षीहरूले उनलाई मत दिएका हौं। आखिर आफ्ना जनताको सुख दुःख तथा समस्या बुझ्ने र त्यसमा विशेष ध्यान दिने व्यक्ति नै त शासक बन्न सक्छ, होइन र? पंक्षीराजको कुरा सबैलाई मन पर्यो भाइ बहिनीहरू। त्यसैले हामीले पनि कहिले पनि अरूलाई दुःख दिने, अरूलाई शास्ति गराउने भावना मनमा ल्याउनु पनि हुँदैन, हो कि होइन भन त? त्यस्तो सोच्यो भने नि अरूलाई दुःख दिँदा आफू पनि दुःखको खाडलमा पर्छ भन्ने कुरा चाहिँ हामीले सदैव बुझ्नु पर्छ। यो त भयो कथा, तिमीहरूलाई कस्तो लाग्यो त? जंगलका राजा शीर्षकको यो कथा हामीले अनलाइनबाट साभार गरेका हौ भने, यो कथा कसले लेख्नु भएको हो भनेर चाहिँ यसमा कथाकारको नाम लेखिएको छैन। आजको लागि बालबाटिका यति नै। अर्को साता फेरि पनि अन्य विषय प्रसंगहरूसँगै उपस्थित हुने बाचा गर्दै कार्यक्रमबाट टेक्निकल सपोर्टका लागि दिदी देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै म रिता तिमल सिन्हा बिदा हुन्छु। हवस् त, नमस्ते।
जय नेपाल।